उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ। देशभरिका 20 एफएम रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेगको शुक्रबारको श्रृंखलामा हामीले उपन्यास अनावृत सुनिरहेका छौं। यस उपन्यासकी लेखिका प्रभा कैनी हुनुहुन्छ। गएको कार्यक्रममा उपन्यासकी नायिका पवित्राले पूजा गर्ने क्रममा दाजु र आफूबीच तुलना गरेर महिला भएकै कारण पारिवारिक रूपमा आफूलाई विभेद गरेको महसुस गरिन्। पहिलो पटक महिनावारी भएको बेलामा उनको मनस्थिति सामाजिक परिपाटीले दिने उत्पीड़नलाई पनि बताइन्। त्यसपछि तीजका बेला आफू र आफ्नी दिदी जस्तै अरू महिलाहरूको सांस्कृतिक रूचि र परम्परागत नियम विरूद्ध नदेखिने गरी भइरहेको विद्रोहको कुरा पनि उजागर गरिन्। गएको श्रृंखलामा पवित्राले एसएलसी पास गरेकी छिन्। अब अनावृतको तेस्रो श्रृंखलाको वाचन सुनौ अच्युत घिमिरेको आवाजमा।
रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी।
मैले 17 वर्षमा एसएलसी पास गरेकी थिएँ। म राम्री थिएँ। मलाई देखेर केटाहरू भुतुक्क हुन्थे। एसएलसीको परिणाम निस्केको 2 महिनापछि नै क्याम्पस भर्नाको कुरा चल्न थाल्यो। बुबाआमाको इच्छा तुरन्तै विवाह गर्ने थियो। मेरो विवाहको लागि योग्य केटाको खोजी हुन थाल्यो। 1-2 जनाको प्रस्ताव तुरन्तै आएको थियो क्यारे, तर ती प्रस्तावहरू मसम्म आइपुगेनन्। कुनै बुबा एक्लैले त कुनै बुबा आमा दुवैले मिलेर पञ्चाइदिए। गहिरिएर हेर्ने, जिस्काउने, पछि लाग्नेहरू अनगिन्ती थिए भने चिठी लेख्ने र विवाहको प्रस्ताव खुलेआम राख्नेहरूको संख्या पनि कम भएन। यी सबै खाले युवकसँग मेरो उत्तर पनि फरक फरक हुन्थ्यो। कसैले मलाई हेरेर मात्र आनन्द लिएको पनि मलाई असह्य हुन्थ्यो। कसैले जिस्क्याउँदा म निकै पड्कने गर्थेँ भने कसैले जिस्क्याउँदा म प्रतिकार गर्न सक्दिनँ थिएँ। कसैको चिठी हेर्ने इच्छा नै हुन्थेन, सोझै च्यातिदिन्थे। कसैले लेखेका चिठीहरू के लेखेछ भन्ने कौतूहल हुन्थ्यो भने कसैका पत्र मेरा किताब र कापीको खातामा सुरक्षित रहन्थे। साथ जातपात, इज्जत, खानदान, धन सम्पत्ति, शिक्षा, दीक्षा, रूप, सिप, कमाई सबै कुराले योग्य केटो नमिल्नाले मैले क्याम्पसमा भर्ना भएर पढ्दै गर्नुपर्ने भयो। हाम्रो गाउँ भेडी छापबाट करिब 3 किलोमिटर तल सुनखानीमा 4-5 वर्ष पहिले क्याम्पस खोलिएको थियो। गाउँका विद्यालयहरूबाट वर्षेनी पास हुने विद्यार्थी सबै काठमाडौँ जान नसक्ने हुँदा यिनीहरूलाई पढाउने व्यवस्था गर्न गाविस र जीविसको सहयोग र स्थानीय बासिन्दाहरूको अनुदान र श्रमदानबाट 6 कोठे क्याम्पस भवन बनेको थियो। 2-2 कोठामा आइए र बिएको क्लास चल्थ्यो भने एउटा कोठामा अफिस राखिएको थियो। यो क्याम्पस बनाउँदा हाम्रो बुबा आमाले 1 महिना ढुङ्गा माटो बोक्ने काम गर्नुभएको थियो। क्याम्पस वरपरका करिब 100 घरहरूले कसैले 1,000, कसैले 2,000, कोही कोही सक्नेले रु 10,000 अनुदान दिएका थिए। हाम्रो बुबा आमाले रु 5,000 अनुदान दिनुभएको थियो। दाजु त्यही क्याम्पसमा बिए पढ्दै थिए र मलाई पनि त्यहीँ पढाउने निर्णय गर्नुभयो। भर्ना मात्र हुँदा पनि बिहाको बार्गेनिङ पावर बढ्ने देखेर बुबाले मलाई आइएमा भर्ना गरिदिनुभयो। उपयुक्त केटा पाए विवाह गरिहाल्ने कुराले प्राथमिकता पाएको थियो। म समय बिताउन क्याम्पस जान्थेँ। दाजु मभन्दा 5 वर्ष जेठा थिए, तर एसएलसी र आइए फेल हुँदै पास गरेकाले भर्खर एसएलसी तथा आइए सकेर बिए पढ्न थालेका थिए। 5-5 वर्षको उमेरको फरक भए पनि दाजुको विवाहको चर्चासम्म बुबा आमाले गरेको मैले सुनिनँ, जबकि मेरो विवाहको कुरा बिहान बेलुका जुनसुकै बेला पनि परिवारको प्रमुख चर्चाको विषय रहन्थ्यो। परिवारको सदस्य मात्रै होस् अथवा पाहुना समेत भएको बेलामा होस्, यस विषयमा सबैले चिन्ता र चासो व्यक्त गर्थे। हुर्केकी छोरी विवाह नगरी राख्नु हुँदैन भन्ने निष्कर्ष निकाल्थे। एकातिर बाबुआमाका लागि मेरो शिक्षा आर्थिक रूपले प्रतिफलविहीन थियो भने अर्कोतिर मैले प्रेम विवाह गरिदिएँ भने उहाँहरूको सामाजिक प्रतिष्ठामा आँच आउने डर थियो। दाजुले केटीहरूलाई चिठी लेख्ने, केटीहरूसँग डुल्ने गरेको कुरा बारम्बार सुनिन्थ्यो, तर त्यसलाई उनको नैसर्गिक अधिकार जस्तो ठानिन्थ्यो। बुबाआमा दुवैले त्यस कुरालाई कहिल्यै महत्व दिन चाहनु भएन। आमा बारम्बार भन्ने गर्नुहुन्थ्यो, भमरा फूलमा घुम्छ, परन्तु यही सिद्धान्त मेरो लागि फरक थियो। म फूल थिएँ, भमरा आएर रस लिन्छन् कि भन्ने डर उहाँलाई थियो। त्यसैले मेरो व्यक्तिमा उहाँहरू मात्र सतर्क हुनुहुन्थेन, दाजु दिदी भाइ छरछिमेकी सब सतर्क थिए। छोराले अरू केटीसँग घुम्नुहुन्छ र भमरा बनेर फूलको रस लिनुहुन्छ, तर छोरीले अरू केटासँग घुम्नुहुँदैन भन्ने स्वार्थी मान्यता मेरा बुबा आमाले मात्र नभएर समाजको पनि थियो। दाजु पुरुष भएकाले उनलाई यी कुरा छुट थिए, तर मैले कसैलाई चाहेर पनि उससँग बोल्न हिँड्न चिठी लेख्न हुँदैन थियो। मेरा यी क्रियाकलापबाट बुबा आमाको नाक काटिन्छ भन्ने डर मलाई लाग्थ्यो। यौवनको हराभरा दिनहरूमा चाहेको कुरा गर्ने छुट त पुरुषलाई मात्र हुन्छ, हामीले त इच्छा र चाहनालाई जति लुकाउन सक्यो त्यति राम्रो भन्ने कुरा मैले शैशवकालदेखि नै सिकेकी थिएँ। एसएलसीको परिणाम पश्चात मेरो विवाह गर्न जति सजिलो हुन्छ भनेर सोचिएको थियो त्यस्तो भएन। मैले आइएको अन्तिम वर्षको अध्ययन गर्दा पनि योग्य वर आइ नपुग्दा बुबा आमा चिन्ताले व्यग्र हुनुहुन्थ्यो। मेरो चाँडै विवाह गरिदिनु पर्दछ भन्ने कुरामा दाजुको पनि चासो बढेको थियो। भर्ना शुल्क होस् अथवा क्याम्पसको मासिक शुल्क बुझाउने बेला तथा किताब कापी किन्ने बेलामा जब म र दाजुसँगै बुबा आमासँग पैसाको कुरा गर्थ्यौं, उहाँहरू सुस्केर हाल्दै एकै स्वरमा पवित्रलाई जिम्मा लगाउन नपाएर यति विघ्न कठिन भयो भन्नुहुन्थ्यो। दाजुलाई गरिएको लगानी उहाँहरूको लागि प्रतिफल दिने हुनाले त्यसतर्फ विशेष गुनासो गर्नुहुन्नथ्यो। पारिवारिक आर्थिक कठिनाईको प्रमुख कारण म नै थिएँ। त्यस्ताका कलेजको फी, भर्ना फी दाजुको भन्दा मेरो धेरै कम थियो। अधिकांश समय मैले क्याम्पस फी ढिला बुझाउनु पर्ने हुन्थ्यो, जसका कारण अतिरिक्त दण्ड शुल्क तिर्नुपर्थ्यो। लुगाफाटामा दाजुका तुलनामा मेरो खर्च नगन्ने नै थियो। एक दिन दाजुले एक जोर महँगा जुत्ता किनेर ल्याएको थियो। उसले 2500 पर्यो भन्यो, तर त्यसको मोल 4000 थियो रे। उनका 5-7 जोर अरू जुत्ता हुँदाहुँदै यो किनेर ल्याएकोदेखि 2 वर्ष अघि किनेको स्वेटर फाट्न आँटेकाले नयाँ किनिदिनका लागि बुबा आमासँग अनुरोध गरे। बुबाले दाहिने हात पुर्पुरमा राख्दै अरे मैले यसको खर्चबाट कहिले छुटकारा पाउने होला भन्दै गर्जन थाल्नुभयो। बुबाको व्यवहार देखेर ननीको लागि आमाबाट सान्त्वना पाउने अपेक्षाले उहाँतर्फ नजर बढाए। आमाले सुस्त स्वरमा भन्नुभयो, पवित्र हामीले जति गर्ने थियो गऱ्यौं, अब राम्रो लाउने मिठो खाने सबै आफ्नै घरमा गर्ने। स्वयं जन्मदिने बाबुआमासँग बस्दा बस्दै मैले त्यो घर मेरो हो भन्ने भावना त्याग्दै जानुपर्ने कुराबाट म दिन प्रतिदिन प्रशिक्षित हुँदै थिएँ। लामो प्रयासपछि उपयुक्त केटो फेला पारेपछि मेरा परिवारका सदस्यहरू लगायत आफन्त छिमेकी सबैलाई उत्सुकता जाग्न थाल्यो। विवाहको अन्तिम टुङ्गो लगाउने कार्यमा सबै दत्तचित्तले लागि पर्न थाले। हुनेवाला दुलाहले केटी हेर्ने प्रस्ताव राखेको र अर्को हप्ताको मंगलबार बेलुकी 5 बजे केटी हेर्ने र विवाहको अन्तिम टुङ्गो लगाउने निर्णय भएछ। घरमा चहल पहल बढ्न थाल्यो। घर सफा गर्ने, लुगा धुने, गोठ आँगन बगैँचा सबैतिर सफा सुग्घर हुन थाल्यो। घरमा भएकी मेरी दिदीलाई माइतमा बोलाइयो। दिदी पनि खुसीले मेरो विवाहको तयारीका लागि जुट्न थालिन्। आमाले अरू नभएको अवसर छोप्दै मलाई सम्झाउने गर्नुहुन्थ्यो, छोरी डोली मानिसको जस्तो आइमाईको आफ्नो घर हुँदैन, आफ्नो काम सिप र सद्गुणले अरूलाई रिजाउँदै घर बनाउनुपर्छ। हामी सबैले खोज्दा खोज्दा बल्ल बल्ल भने जस्तो कुलघरानको केटो मिलेको छ, सबै कुरा मिले जस्तो भइसकेको छ, केवल उसले तिमीलाई एकपटक हेरेपछि मात्र कुरा छिन्ने भनेर बसेको हो। काठमाडौँमा काम गर्छ रे, ठुलै जागिर छ रे, हामीभन्दा धनी परिवार भए पनि बाहिर बाहिरबाट बुझेर तिमीलाई उसले मन पराएको जस्तो छ, केटीको कस्तो विचार छ भन्ने बुझ्ने भन्दै थिए। हामी सबैले हुन्छ भनेपछि उसले केही भन्दिन, कुरा छिन्दा हुन्छ भनेर बुबाले भन्दा केटीलाई एकपटक नहेरी कुरा निदो गर्न हुँदैन भनेर गएका छन् रे। मेरो कुनै प्रकारको प्रतिक्रिया नदेखिएकाले आमाले एकहोरो यी सब कुरा बताउनुभयो। मैले अन्तमा बिस्तारै भने, मेरो परीक्षा आइपुगेको छ 2 वर्षको, कमसेकम त्यो सकेपछि कुरा गर्नुभएको भए नि त हुने नि। होइन होइन, परीक्षा दिन बाधै हुँदैन, मङ्सिरमा विवाह सकिन्छ, तिम्रो परीक्षा फागुनमा छ, आनन्दले 2 महिनापछि जाँच दिन पाउँछौ, केही चिन्ता नगर, तिमीलाई पढ्न यहाँभन्दा उनीहरूको घरमा सजिलो हुन्छ भन्दै हुनुहुन्थ्यो तिम्रो बुबा। आमाले एकै सासमाथि धेरै कुरा सक्नुभयो। धनी परिवारसँग नाता जोड्न पाएकोमा मेरो परिवारका सबैजना खुसी थिए। मैले केही दिन अघि माग गर्दा एउटा स्वेटर पाएकी थिइनँ, आज त दाजुले मलाई 2 जोर कुर्ता सुराल जुत्ता स्वेटर ल्याइदिएका रहेछन्। उनले मलाई ती कपडा पहिरन लगायो, राम्रो नराम्रो मिल्ने नमिल्ने विचार गरेर फिर्ता गर्ने शर्तमा ल्याइएको कपडा जुत्ता स्वेटर मैले एक एक गरेर पहिरिँदै उनीहरूलाई देखाउँदै गरेँ। जुत्ता नमिलेकाले म आफै गएर साटेर ल्याउनुपर्ने भयो। अरू सबै राम्रो भनेर दिदी आमा बुबाले हेरेर स्वीकृति जनाए। भोलिपल्ट दाजुसँग गएर जुत्ता पनि छाटेर ल्याइयो। महेन्द्र शर्माको अगाडि प्रस्तुत हुनका लागि मेरो रिहर्सल सकियो। मंगलबार बिहानैदेखि हाम्रो घरमा चहलपहल बढेको थियो। नुहाई धुवाई, घर आँगन, गोठ कटेरातिरको सरसफाई, बिहानको खाना खाने, दिउँसोको खानाको तयारी र स्वागतमा जुट्ने कुराको बाँडफाँड हुन थाल्यो। सबैको फूर्ति बढेको थियो। कसैले कसैलाई अराउनु पर्दैन, कोही कसैको लागि पर्खँदैन, सबैको कामको रफ्तार बढेको थियो। दिउँसो 1 बजेदेखि मिठो मिठो खानाको तयारी सुरु भयो। सेल, पुलाउ, तरकारी, अचार घरमै पकाउन थालियो। दही, रसभरी लालमोहन पसलबाट झिकाइयो। महेन्द्र शर्मासँग 10 जना आउने कुरा पक्का थियो। तापनि 30 जना जतिलाई खाना तयार गरियो। स्याउ, सुन्तला, केरा मौसम दाजुले झोलाभरि ल्याएर थुपारे। विवाहको निर्णय मात्र गर्ने दिनमा सबैजनाको उमङ्ग देखेर मलाई भित्रभित्र आश्चर्य लाग्दै थियो। मैले काम नगरी बसे पनि आज कसैले काम गर्न लगाएनन्। करिब 4 बजेतिर खाना तयार भयो। अब केवल पर्खाई मात्र बाँकी रह्यो। सबैले राम्रा राम्रा लुगा लगाए। आमा र दिदीले गहना थपे। मलाई पनि अस्ति ल्याएका लुगा गरगहना लगाउन भनियो। मेरा आफ्ना गहना केही थिएनन्। त्यसैले दिदीको सिक्री, आमाका चुरा र औँठी लगाइदिए। मैले केही गर्नु परेन। 4:30 बजेदेखि सबैको आँखा बाटातिर, 5 बजे फर्के। कसैको केही अत्तोपत्तो भएन। प्रतीक्षा गर्दा गर्दै 6 बज्यो, केही खबर समेत आएन। 7 बजेतिर सबैजना निराश देखिन थाले। बुबाको छटपटा हाट बढ्यो। सबैजना भोकले व्याकुल थिए। घरभरि अनेकौं परिकार बनेका छन्, तर कसैले खाने र खुवाउने कुरासम्म उठाउन सक्दैन थियो। लामो प्रतीक्षापछि 9 बजेतिर दाजुले मुख फरे। आज अब आउँदैनन्, धोका हुनसम्म भयो, तिनीहरूसँग पछि कुरा गरौँला, अब सबैले खाना खाऊ। मेहनत साथ बनाइएका परिकार खाएर सकिएन, त्यसैले छिमेकका ओल्लो पल्लो तल्लो माथिल्लो सबैलाई बोलाएर खाना दिने सल्लाह भयो। तर 9:00-9:00 बजेसम्म कोही पनि अर्काको घरको खाना पर्खेर बसेका थिएनन्। सबैले खाइवरी सुत्ने बेलामा बोलाउँदा उल्टो प्रतिक्रिया आउला भन्ने डरले खाएर नसकेको खाना थन्काई भोलिपल्ट आफै खाने निदो गरियो। खाना स्वादिष्ट थियो, तर स्वाद दिने पारखी कोही थिएनन्। अरू दिन 9 बजे नै सुत्ने हाम्रो परिवारका सदस्यहरू 11 बजेतिर ओछ्यानमा गएका थिए। तैपनि कसैको आँखामा निन्द्रा परेको थिएन। भोलिपल्ट बिहानै गाउँमा हल्ला सुनियो। सिमलबोटी माइलाकी छोरी विमलासँग पिपल थोकका काठमाडौँमा जागिरे महेन्द्र शर्माको विवाह हुने भएको छ रे। आज बुधबार टिकाटाला गर्ने काम हुँदैछ रे। बुबा आमा सबै छक्क पर्नुभयो। एकछिन उहाँहरूले विश्वास गर्न सक्नु भएन। आफ्नै छोरीभन्दा कम पढेकी केटीलाई केटाले रोजेको देखेर पढाइको आधारमा चाँडै केटा पाइन्छ, राम्रा केटा तछाड मछाड गर्दै लाइन लागेर आउँछन् भन्ने कुरा असत्य सिद्ध भयो। शिक्षालाई नै प्राथमिकता दिएर सबैले विवाह गर्छन् भन्ने जुन प्रकारको विश्वास थियो, त्यसको उल्टो भएको देख्दा उहाँहरूले मेरो पढाइका लागि गरेको लगानी व्यर्थ साबित भएको थियो। मैले 2 वर्ष क्याम्पस पढ्दा गरेको कुल खर्चभन्दा बढ्ता खर्च विगत 5-7 दिनमा नै भइसकेको थियो। त्यसबाहेक विवाहको दिनमा अरू खर्चको वृहत तयारी थियो। यी सबै खर्च मेरो अध्ययनका लागि लगाइदिने भए म सजिलैसँग दक्ष र सक्षम व्यक्ति बन्ने थिएँ भन्ने मेरो मनमा लागेको थियो। गाउँमा बिस्तार हल्ला हुन थाल्यो। सिमलबोटी माइलाले दिने दाइजो मेरा आमा बाबुले दिने भन्दा 3-4 गुणा बढ्ता हुने आशामा महेन्द्र शर्मा र उनका परिवार उता गएका हुन् रे। नभन्दै भोलिपल्ट विमला र महेन्द्रको विवाहको निर्णय गरियो। 10 दिनपछि बाजागाजा सहित जन्ती हाम्रै घरको बाटोबाट दुलैको घरमा गयो। त्योभन्दा छोटो बाटो अर्को पनि थियो, तर सिमलबोटी माइलाले यतैबाट बाजा बजाएर जन्ती ल्याउने आग्रह गरेका थिए रे। जन्ती आफ्नो घरको बाटो आउन लागेको देखेर हाम्रो घरका बुबा आमा ढोका लगाएर भित्र बस्नुभयो। दाजु र दिदी जन्ती हेर्न कौसीमा उभिए। मैले पनि झ्यालबाट चियाएँ। मेरो चासो अरू जन्तीसँग थिएन। दुलाको अनुहार हेर्न भने म पनि लालायित थिएँ। जन्ती आफ्नो घरको छेउबाट जाँदै गर्दा मेरो आँखा एक एक गर्दै दुलाको खोजीमा दौड्न थाले। खरानी रङको सुट प्यान्ट लगाएको होचो, कालो चस्मा लगाएको, छातीभरि दुबोको र जरीको माला लगाएको मानिस मैले देखेँ। दुला यही हो भने ठम्याएपछि मलाई उसले नरेजुकोमा खुसी लाग्यो, किनकि मैले त गोरो, अग्लो र पातलो लोग्नेको चाहना गरेकी थिएँ। जन्ती पर पुगेपछि सबै आँगनमा जम्मा भए। मैले भने, छ्या कस्तो नराम्रो रहेछ दुला त, अस्ति ऊ मेरो नजिक आएको भए म अहिले विवाह गर्दिनँ भनिदिन्थेँ, उसैले छोड्यो ठिकै भयो। सबैजना मेरो प्रतिक्रिया सुनेर हाँस्न थाले। अहिलेसम्म केही नबोली बसेकी छोरीबाट 81 यस्तो प्रतिक्रिया आएको देखेर बुबा आमा अचम्म मान लाग्नुभयो। अङ्गुर खाना उफ्रँदा उफ्रँदा केही सिप नलागेर अङ्गुर अमिलो छ भनेर फ्याउराले चित्त बुझाए चाहिँ त्योभन्दा कम केटालाई हामी पनि के दिउँला हाम्री बहिनी, दाजुले दम्ब साथ फुर्ति लगाए। जे भए पनि त्यस केटासँग विवाह गर्न लेखेको रहेनछ। उनीहरू आएर तैँले अस्वीकार गरेको भए राम्रो हुने थिएन, उनीहरू नै आएनन् ठिकै भयो, दिदीले सबैलाई चित्त बुझाउँदै भनिन्। मेरो आइए 2 वर्षको पढाइ राम्ररी चलिरहेको थियो। 2-4 दिनको अलमलपछि सदाझै म क्याम्पस जान थालेँ। बुबा आमा मेरो अध्ययनप्रति झन उदास बन्दै हुनुहुन्थ्यो। एक दिन म क्याम्पस जाने बेलामा बुबाले भन्नु पनि भयो, किन जाने पढ्न, नगए पनि हुन्छ, पढेर के भएर खोइ, मैले कुनै कामको खोजी गरेकी थिइनँ, जागिरको लागि परीक्षा दिएर फेल भएकी थिइनँ, परन्तु महेन्द्र शर्माले नस्वीकारेकोमा मेरो अध्ययन नै नकाम हुँदै गयो। बुबाको आशय घरमा नै बसेर आमालाई सघाउने भन्ने थियो, तैपनि मैले वास्ता नगरी क्याम्पस गइरहेको देखेर आमासँग पड्कने पनि गर्नुहुँदो रहेछ। तथापि विवाह नहुन्जेल पास फेल जे भए पनि क्याम्पस पठाउनु पर्ने जिद्दी आमाले गर्नुभएछ। अर्को केटाको खोजीकारीमा तीव्रता आउँदै थियो। सँगसँगै मेरो त्यस वर्षको पढाइ सकिन लागेको थियो। परीक्षाको समय नजिक आउँदै थियो। म परीक्षाको तयारीमा लाग्नुपर्ने बेला उमेशले मसँग विवाह गर्ने चाहना व्यक्त गरेछ। उमेश म भन्दा 3 वर्ष अघिको विद्यार्थी थियो। भर्खर बिहे सक्ने क्रममा थियो। उसले दाजुसँग कुरा गर्नुभन्दा पहिले मलाई नै चिठी लेख्ने गर्थ्यो र बेला बेलामा डुल्न जाउँ भन्ने प्रस्ताव पनि राख्ने गरेको थियो। क्याम्पसको छेउछाउमा ससाना चिया पसलहरू थिए। त्यहाँ चिया, दुध, चिउरा, तरकारी, चना लगायत चाउचाउ मोमो खान पाइन्थ्यो। खाना गाउँले पाराका भए पनि चिया पसलको नाउँ भर्खर भर्खर अङ्ग्रेजी कारण हुँदै थियो। हिमाली रेस्टुरेन्ट, एभरेस्ट मोमो सेन्टर भन्ने साइनबोर्ड टाँसेका थिए। उमेशसँग म पटक पटक क्याम्पसका ती रेस्टुरेन्टहरूमा गएकी पनि थिएँ। कहिले ऊ र उनको साथी हुन्थे, कहिले ऊ एक्लै म र मेरा साथी पनि हुन्थे, कहिले कि हामी दुई मात्र पनि जान्थ्यौँ। पढाइमा साधारण भए पनि उमेश हेर्दा सुन्दर थियो। सरल स्वभावको युवक थियो। उसको आनी बानी मलाई मन पर्थ्यो। उसले स्वयं मसँग प्रस्ताव नराखी दाजुसँग कुरा बढाएको देख्दा मलाई कता कता नमिठो लागेको थियो। यसबारे उससँग छलफल गर्ने इच्छा लागेको थियो। तापनि विवाहकै कुरा उठेपछि आफैले छलफल गर्ने हिम्मत भने मैले गरिन। उससँग विवाह हुने कल्पनामा म रम्दै गएँ। तर धेरै दिनसम्म केही कुराकानी अघि बढेन। पछि मैले थाहा पाएँ उमेशको प्रस्ताव दाजुले बुबा समक्ष राख्न नपाउँदै बुबाले सोझै नकार्नु भएछ। मैले सोचेँ बेरोजगार व्यक्तिसँग मेरो विवाह गरिदिँदा मैले दुःख पाउने डरले उहाँले नकार्नु भएको हो। तर कुरो अर्कै रहेछ। उमेश उनका बाबु जागिर खान पूर्वतिर जाँदा त्यहीँ एक राई महिलासँगको लसपस भएर जन्मिएको हो अरे। वैदिक विधिद्वारा मण्डप सजाएर उसकी आमाको विवाह नभएका कारण मानवीय गुणले भरिपूर्ण उमेशमा शारीरिक शुद्धताको कमी देखियो। परम्परालाई प्राथमिकता दिइयो। फलत दुवैको चाहनालाई नकारियो। पछिसम्म मैले सोचिरहेँ विवाह गर्ने कुरा यदि उमेशले मसँग पहिले गरेको भए म नै त्यसमा अडान लिने थिएँ। केही समयलाई विवाहको कुरा स्थगित रह्यो। यसै बीचमा परीक्षा दिएर आउँदै गर्दा उमेशसँग बाटामा जम्का भेट भयो। ऊ मुसुक्क हाँसेर केही नबोली बाटो काट्न लाग्दै थियो। मैले भने किन केही बोल्ने इच्छा छैन? के बोल्ने? उसले भन्यो केही कुरा सोध्नु छ तिमीसँग। मैले भने ठिकै छ त्यसो भए यहीँ बसौँ। उसले अगाडिको चौर देखायो। अरू बेला चिया पसल र रेस्टुरेन्ट जाउँ भन्ने उमेशले आज खुल्ला ठाउँमा बस्न अनुरोध गर्यो। मैले पनि अर्को ठाउँमा जाने कुरा गरिनँ। दुवैजना बस्यौँ। उसले विवाह गर्ने प्रस्ताव मलाई नभनी दाजुलाई भनेकोमा मलाई चित्त दुखिरहेको थियो। त्यसैले मैले नै कुरा बढाएँ कि अस्थिताका दाजुसँग केही कुरा भएको थियो? ऊ पर पर हेरेर अन्कन आयो। तिमीले मलाई चाहन्थ्यौ भने पहिला मसँग कुरा नगरी किन दाजुसँग विवाहको प्रस्ताव राख्यो उमेश? उसले भन्यो म चाहन्थेँ, अहिले पनि चाहन्छु, तर तिमीले हाम्रो समाजको यी जटिलताहरू बुझेकी छैनौ। तिमी र मैले निर्णय गरेर तिम्रो बुबा आमा कहाँ पुगेको भए त्यो अरू दुःखदायी हुने थियो। यस्तै उत्तर उनीहरूबाट आउँछ कि भनेर म त्रसित थिएँ। भयो पनि त्यस्तै। त्यसैले अब यसबारे कुरा बढाउनु किन आवश्यक भयो र? तिमी नामैले पवित्र, तिम्रो पवित्र शरीरसँग अपवित्रको मिलन नभएकै बेस छ, होइन र? उमेशले आफ्नो भनाइ टुङ्गायो। म प्रस्ताव राख्छु बुबा आमा दाजु दिदीसँग। मैले भने होइन, तिम्रो बाबुआमाको इच्छा विपरीत मेरो तिमीसँग विवाह गर्ने आँट छैन। अलिखित सामाजिक बन्धनका खिलाफमा लड्न बहुतै गाह्रो हुन्छ। त्यसका लागि हामी तयार भइसकेका छैनौँ। यसले तिमीलाई पछिसम्म पनि दुःखित तुल्याउला भनेर म त्यो बाटोबाट पर सरिदिएको छु। तिमीलाई तिम्रा बुबा आमाले पवित्र केटो खोजेर पाउ पुजेर सुम्पाने छन्। त्यसैमा तिम्रो भलाइ र तिम्रो परिवारजनको राम्रो सम्बन्ध रहिरहनेछ। म पनि आफ्नो हैसियत अनुसार आफ्नो रगतको समकक्षी पाउने कुरामा ढुक्क छु। त्यसैले अब दुवैले दुवैको सुखी जीवनको कामना गरौँ, हामी बीचको कुरा नगरौँ। कुरा छोट्याएर उमेश उठ्यो, म पनि तारै उठेँ। दुईजना विपरीत मार्गतर्फ उन्मुख हुँदै गयौँ। टाढा पुग्दासम्म उसले मलाई फर्की फर्की हेर्दै थियो। मलाई उससँग अझै धोको पुऱ्याएर कुरा गर्ने इच्छा थियो। यति बेलासम्म ऊ निकै पर पुगिसकेको थियो। चिच्चाएर बोलाउन मैले साहस गरिनँ। उसले र मैले आपसमा विवाह गर्ने कुराको त्यति धेरै विमर्श पनि गरेका थिएनौँ। यस्तो अवस्थामा उसले जे गरे पनि मैले आफ्ना कुरा राख्नै पर्ने ठहर गरी बेलुका दाजुलाई आफ्नो कोठामा बोलाएँ। हिम्मत त्यति थिएन, तर बिस्तारै कुरा निकालेँ। दाजु मेरो विवाहका लागि यति धेरैजना खोजिएको छ, रोजिएको छ, कसैले हामीलाई नकारेका छन्, कसैले हामीले नकारेका छौँ, तर तिमीले बुबासँग म उमेशसँग विवाह गर्न चाहन्छु भन्ने कुरा किन गरेनौ? मैले किन भनेको छैन, कति पटक भने? दाजुले उत्तर दिए। अनि के भन्नुहुन्छ त? हुँदैन भन्नुहुन्छ, कुरै सुन्न सक्नुहुन्न। कारण के चाहिन्छ बुढाहरूलाई? जातपात मिलेन। तिमीले के भन्यौ त? भने नि मैले भन्ने कुरा, आजकल जातपात हेर्नु हुँदैन, केटा सक्षम छ, सानो परिवार छ, पवित्राले पनि मन पराएकी छ भने। तर झन् उल्टै मलाई नै हप्काउनुहुन्छ। उल्लु कहाँको? हामी भट्टराई उपाध्य बाहुन कहाँको? हिँड्दा हिँड्दै सुब्बाले खलाएको केटीको छोरा, त्यस्तो कुरा गर्ने हिम्मत तैँले कसरी गरिस् भन्नुहुन्छ? तिमीले राम्ररी बुझाउन सकेनौ कि के हो? म नै बुबासँग कुरा गरौँ त? मैले भने कुरा नगर्दा राम्रो हुन्छ, बुबा तँसँग झनै जङ्गिनुहुन्छ, किन व्यर्थै जिस्काउँछेस्? दाजुले बुबासँग कुरा गर्ने सल्लाह दिन सकेन। दाजु दारा नभएपछि मैले आमासँग कुरा राख्ने विचार गरेँ। भोलिपल्ट बिहान आमा खाना पकाउँदै गरेको बेलामा कुरा निकालेँ। आमा, मैले पनि मेरो विवाहका बारेमा केही कुरा भन्न पाउँछु? मैले यति भनेर सत्ता नसत्तै आमाको अनुहार कालो निलो भयो। आमा अन्कनाउनु भयो अनि बिस्तारै भन्नुभयो, पाउन त किन नपाउने, तर के त्यही सुब्बाको छोरा उमेशको कुरा त होइन? आमा डराउनु भयो, अनुहारले एकदमै आत्तिएको स्पष्ट देखाउँथ्यो। भन्नुभयो पनि, त्यो चाहिँ कुरा नगर, हामीले धेरै सुनिसकेका छौँ तिमीहरूको बारेमा, दाजुले बुबासँग पनि भनेको हो, तर त्यो कुरा बुबासँग फेरि नगर छोरी, बुबाले पिट्न भेर छैन। बुबा मात्रै होइन, हाम्रा नाता गोता माइती मावली छरछिमेकी कसैले पनि राम्रो मान्दैनन्। जति पढेको र तँलाई जति मनपर्ने कुरा भए पनि सबै संसारले छिछिर दुरदुर गरेपछि हामीलाई बाँच्न गाह्रो हुन्छ। दाजु र आमा दुवैजना बुबासँग डराउँदै बिस्तारै मलाई सम्झाउन लागे। आमाले भन्नुभयो, छोरी, बुबाले सोचेको कुरा ठिकै हो, हामी आफ्नो सामाजिक घेराभन्दा बाहिर गयौँ भने अरूले हामीलाई हेप्ने गर्छन्, आफ्नो इज्जत आफै राख्नुपर्छ। आमाले कुरा सक्दा नसक्दै दाजुले मेरो हात समातेर बाहिर जाने आग्रह गर्यो। त्यसपछि दुवैजना निस्क्यौं। हेर पवित्र, एक त बुबालाई मनाउन सकिँदैन, दोस्रो तैँले मात्र उमेशको बारेमा किन जिद्दी लिन्छस्? मसँग कुरा गर्दा त उसले तैँसँग विवाह नगरी छोड्दिन भन्ने कुनै दृढता व्यक्त गरेन, तिमीहरूको परिवारलाई असजिलो हुने काम म गर्दिन भनेर सजिलैसँग पन्छेको थियो। केटाले नै त्यति चाहिँदैन भने त मात्र किन जिद्दी गर्छस्? हिसाबले टुङ्गिसकेको कुरा फेरि कसरी आयो? दाजुले मलाई सम्झायो, मैले कमसेकम आफ्नो इच्छा बुबासँग राख्न जरुरी ठानेर भनेकी हुँ। मैले दाजुसँग बताएँ, दाजुको कुरा ठिकै जस्तो लाग्यो। उमेश आखिर मसँग बोल्न खोज्दा खोज्दै भागेको थियो, मैले उससँगको वार्ता एक एक गरेर सम्झेँ। उसले भनेको थियो, तिम्रो परिवारले नचाहँदा नचाहँदै म त्यसमा लागि पर्दिनँ। हो त नि, उसले कति सजिलैसँग भनेको थियो, तिमी तिम्रो परिवारको इज्जत अनुसार विवाह गर, मैले पनि मेरो स्तरको पाउनेछु। यो घुर्के लगाएको कि मसँग पन्छिन खोजेको हो? घुर्के लगाएको भए केही छिन केही दिनमा फेरि कुरा गर्न खोज्थ्यो होला, फेरि नजिक आउँथ्यो होला। मैले एकतर्फी आग्रह गरेपछि चौरमा बसेर एकैछिन कुरा गर्यो, त्यस बेला पनि मैले जति जिद्दी गरेँ त्यसको उल्टा उता भाग्न खोज्दै थियो। ठिकै छ, मैले मन बुझाउन कोसिस गरेँ। दस पन्ध्र दिनपछि एक दिन बेलुका खाना खाइसकेपछि आमा म सुत्ने कोठामा पसेर बिस्तारै सबैतिर नजर डुलाई, मेरो ओछ्यान नजिक आएर बस्नुभयो। आमा हत्तपत्त मेरा कोठामा आउनुहुन्नथ्यो। मैले सोचेँ, आज आमाले विशेष खबर लिएर आउनुभएको होला। दिदीलाई सन्चो छैन रे पवित्रा, भोलि तँ र दाजु दुवैजना दिदीलाई भेट्न जानुपर्छ। मैले सोधेँ, के भएछ? ज्वरो आएको छ रे। दिदीलाई भेट्न जानु कुनै नौलो र असजिलो कुरो भएन, भोलिपल्ट बिहानै खाना खाइयो। दाजु र म दुवैजनाले नयाँ नयाँ लुगा फेर्यौँ र दिदीलाई भेट्न बाटो लाग्यौँ। हामी हिँडेर तगारा बाहिर पुग्न नपाउँदै आमाले दाजुलाई बोलाएर बिस्तारै के कुरा गर्नुभयो। मैले उसलाई उभि उभि पर्खिरहँदा बुबा तल्लो बारीबाट हस्याङ फस्याङ गर्दै आउनुभएको मैले देखेँ। बुबा मसँग बोल्दै नबोली मबाट कटेर जानुभयो र आमा र दाजुसँग हामीहरू दिदी कहाँ जान नपर्ने भयो भन्ने खबर सुनाउनु भयो। आमा र दाजु एकाएक रातो निलो भएको मैले देखेँ। दिदीलाई रोगले च्यापेछ कि भन्ने आशंका मनमा दौडँदै थियो। यसको कर्मै कस्तो हो? बुबाले भनेको मैले सुने कुरा दिदीको होइन, मेरो भएको रहेछ। दिदी कहाँ जाने भनेर मलाई बाटामा केटाले हेर्ने योजना बनाइएको रहेछ। विशेष काम परेर ऊ नआउने भयो भन्ने खबर सुनेपछि बुबा आमाले दिग्दारी व्यक्त गर्न थाल्नुभयो। आमा मलाई स्वीकार्ने केटा नभेटेकामा मलाई अभागी भन्नुहुन्थ्यो भने बुबा आफू अभागी भएका कारण तुरुन्तै मलाई बुझाएर फुक्का फाल हुन पाइएन भन्ने महसुस गर्दै हुनुहुन्थ्यो। यसरी झण्डै दुई वर्षसम्म मेरो विवाह एउटा प्रमुख खड्गको रूपमा प्रस्तुत भएको थियो। मेरो परिवारका सामु कहिले कोही आउने तयारी त कहिले म आफै प्रस्तुत हुन जानुपर्ने, बिक्रीका लागि दराजमा सजाइएको सामान हेर्ने अनेक तर लैजाने एउटा मात्र भए जस्तै म एउटा सामानको रूपमा प्रस्तुत हुँदै थिएँ। म बारीको डिलमा उभिएको उभिएँ देखेर दाजुले हातको इसाराले मलाई घरमा बोलायो र दिदी कहाँ अहिले जान नपर्ने कुरा बतायो। सत्य तथ्य मैले थाहा पाइसकेकी थिएँ। आउने जाने हेर्ने हेराउने क्रममा म प्रमुख पात्र त अवश्य थिएँ, तर मेरो इच्छा र चाहनाको कुरालाई कसैले प्राथमिकता दिएको पाइन। हुनेवाला लोग्नेलाई विवाहपछिको जिन्दगीभर भोग्ने म थिएँ, तर मैले खासै महत्त्व पाउन सकेकी थिइनँ। जातपात, इज्जत, हैसियतबारे सबै अरूले नै निर्णय गर्थे अनि कतै देखिनुपर्ने बेलामा मात्र मलाई थाहा दिइन्थ्यो। प्रमुख निर्णायक बुबा नै हुनुहुन्थ्यो। उहाँलाई सल्लाह दिने आमा, दाजु, दिदी, मामाहरू, फुपूहरू पनि सक्रियतापूर्वक साथ लागेका हुन्थे भने ओल्लो पल्लो घरका छिमेकीहरू समेत सरसल्लाहमा जुटेका हुन्थे। छिमेकीले समेत बेला बेलामा सहयोग गरेका प्रशस्त घटनाहरू हुँदाहुँदै पनि मेरा लागि योग्य वर जुटाउन सबैलाई कठिन भइरहेको थियो।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा प्रभा कैनीको उपन्यास अनावृत सुनिरहेका छौं। केही बेरपछि यसको बाँकी अंश लिएर आउँछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम, झापाको एफएम मेची ट्युन्स र बिर्ता एफएम, बर्दिवासको रेडियो दर्पण, रामेछापको रेडियो तीनताल, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणी र रेडियो चितवनमा सुनिरहनु भएको छ। त्यसै गरी नुवाकोट एफएम, फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। अनि रेडियो प्युठान, दाङको रेडियो मध्य पश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी प्रभा कैनीको उपन्यास अनावृत सुन्दैछौ। अब सुनौ उपन्यासको बाँकी अंश।
जति गर्दा पनि मेरो विवाहको टुङ्गो लाग्न नसकेको हुँदा दाजुलाई निकै पर्का परिरहेको थियो। उनका केटी साथी प्रशस्त थिए, करिब एकजनासँग घुमेको देखिन्थ्यो त केही दिनपछि अर्कैसँग रेस्टुराँमा बसेको भेटिन्थ्यो। आमाले भने जस्तै एउटा मात्रै फूलको रसले सन्तुष्ट हुन नसक्ने भमरा नै थियो ऊ। तर आजकल जुन केटीसँग ऊ घुम्दै थियो उसका बाबुआमाले छोरीद्वारा उससँग या त विवाह गर्नुपर्ने या त घुम्न छोडिदिनुपर्ने सहत राखेछन्। मन्दाकिनीलाई विवाहपूर्व लिएर हिँड्न नपाउने भएपछि उसले आफ्नै विवाह गर्ने इच्छा जाहेर गर्यो बुबाआमाका सामु। बेलुका खाना खाएपछि उसले एक्कासी यो प्रस्ताव राखेको देखेर बुबाआमा छक्क पर्नुभयो। बुबाआमाले छोराले बहिनीको विवाह नहुँदै यस्तो प्रस्ताव ल्याउला भनेर सोच्नु भएको थिएन। मन्दाकिनीका बाबुआमाले चाँडै विवाह गर्न कर गरेछन्, त्यसैले पहिले मेरो विवाह गरौँ, बहिनीको विवाह त्यसपछि गरौँला, जसको भए पनि काम छिन्दै जाने त हो नि। दाजुले बुबाआमालाई मनाउन प्रयास गर्दै यी कुरा राखे। बुबा प्रतिकार गर्दै हुनुहुन्थ्यो। आमाले हस्तक्षेप गरेर भन्नुभयो, के भयो त, बहिनीभन्दा 5 वर्ष जेठो छ, उसले इच्छा गरेपछि हामीले बहिनीको पहिला गरिदिन खोजेको हो, उसैको दिन नै आएको रहेछ। दाजुको बिहे सकेपछि बहिनीको गर्दा केही सजिलो पनि हुन्छ। दुलैले ल्याएको दाइजोका सामान छोरीको विवाहमा प्रयोग गर्न पाइने आशामा आमाले दाजुको विवाह पहिला हुँदा झनै सजिलो हुने देखेर त्यसैका लागि जोड दिनुभयो। बुबाले केटीको घर कुल घरान पढाई नालीबेली लगाउन लाग्नुभयो। दाजुले उत्तर दिँदै गए, दाजु र ममा कति फरक थियो, दाजु पनि विवाह गर्ने तर्खरमा थिए, मेरो पनि विवाह गर्ने 1-2 वर्षदेखि प्रयास हुँदै थियो, उनी स्वयं आफ्नो विवाह गर्दै थिए। दाजु जुन जुन केटीसँग विवाह गर्ने सम्भावना देख्थे सबैको परिवार खानदान रहनसहन आद्यपान्त वर्णन गर्न सक्थे। मेरो विवाहका सम्भावना भएका 5-7 जना उम्मेद्वार आइसकेका थिए जसको बारेमा मलाई केही थाहा थिएन। अहिलेसम्म स्वीकारिएका र नकारिएका उम्मेद्वारमध्ये उमेशका बारेमा मात्र मलाई केही थाहा थियो कि आइमाईको नियति नै यही हो, जीवन बिताउनुपर्ने जीवनसाथीका बारेमा आफैले चासो राख्ने काम, आफ्नो होइन अरूले मिलाइदिएको तारतम्यमा चल्न सक्नु, रमाउनु र त्यसैमा आफ्नो क्षमता बनाउनुपर्छ। जीवनसाथी खोजिदिन्छन् अरूले, त्यसमा आफूले व्यवस्थापन गर्न सक्नुपर्छ। आफ्ना भावना र चाहनाहरू मेल खाएको नपाए पनि सहन नसके आइमाईकै कमजोरी ठानिन्छ। पुरुष त काठको भार हो, ऊ कठोर हुन्छ, उसँग लचिलो हुनुपर्ने दायित्व नारीको हो रे। दाजु केटी हेर्न जान्छन्, मलाई हेर्न केटा आउँछ, जसरी मलाई चाँडै बुझाउन नपाएर मेरा बुबाआमा तडपिरहेका थिए मन्दाकिनीको बाबुआमाको हालत पनि त्यही थियो। यसरी मन्दाकिनी र म एउटै नियति बोकेर हिँड्दै थियौँ। फरक यति मात्र थियो कि एकजना यस घरैभित्र पस्ने सुरमा थिए भने अर्को यस घरबाट बाहिरिने, ऊ पनि त एउटा घरबाट बाहिरिँदै थिए। जे होस् आमाले भने चाहिँ बुबाआमाले तारतम्य मिलाइदिँदै हुनुहुन्थ्यो अनि हामी आफ्नो घर आफै बनाउने तर्खरमा थियौँ। मेरो विवाहको तयारीका लागि जुटाइएका केही सामान दाजुको विवाहलाई काम लाग्ने भए, केही नयाँ जुटाउनु पर्ने भयो। बुबा र आमाको लागि अर्को चटारो थपियो, सुनको सिक्री औँठी बाला झुम्का बनाएर ल्याइयो। दुलैका लागि लुगा मेरो नापमा सिलाउन लगाइयो। बुबाले पैसाको बन्दोबस्त अघिबाटै गरिसक्नु भएको थियो मेरो विवाहको लागि, अहिले त्यसैले काम चल्ने भयो। विवाहको दिन बुबा, दुलाको बुबा, आमा दुलाकी आमा र हामी दुलाका दिदीबहिनीले सम्बोधन गरियौँ। बुबाले कपाल खौरनु भएको थियो, सेतो धोती लगाउनु भएको थियो। जग्गियामा पितृलाई श्राद्ध दिने काम बुबाको थियो, जग्गियाको लागि आवश्यक सरदाम जुटाउने दायित्व आमाको थियो, त्यसमा हामी दिदीबहिनी सहयोगी थियौँ। पुरेतले कहिले चामल, कहिले तेल, कहिले सुपारी, कहिले फूल अक्षता ल्याउने आदेश दिन्थे। हामी हतार हतार ती चिजभित्रबाट बाहिर लैजान्थ्यौँ। जग्गामा पूजा गर्ने बेलामा दाजुले पनि सेतो धोती लगाएका थिए, जनै फेरेका थिए। फुपूहरू दुलाले कपाल खौरनु पर्ने थियो भन्ने कुरा वकालत गर्दै थिए भने बाहुनले संस्कृतको एउटा श्लोक भट्याउँदै नखौरे पनि हुन्छ भन्ने घोषणा गरे पश्चात कसैले फेरि त्यो कुरा उठाउन सकेनन्। जग्गामा हामी दिदीबहिनीलाई कहिले लाभा छर्न त कहिले टिका थाप्न बोलाइन्थ्यो। जग्याको काम सकेपछि खानपिनको काम सुरु भयो। बुबा दाजु लगायतको पुरेतको काम सकियो, हाम्रो काम सुरु भयो। सबै लोग्ने मानिसहरूलाई खाना खुवाउन सबै महिला तम्सिए। कान्छी फुपू माग्दै थिइन्, उनले भात पस्किन्, तरकारी अचार दही दुध केरा ठुली फुपूले बाँड्दै थिइन्। दिदी र म पल्लो ओल्लो पल्लो घरका छोरी बुहारी लोग्ने मानिसले खाएका थाल छिटो छिटो माझ्दै दोस्रो डफाला खानको लागि तयार गर्दैथ्यौं। खाँदै गर्दा भाँडाहरू नपुगेको बेला चाँडै भाँडा ल्याओ या आइमाई के गर्दैछन्, आइमाई कामको मेसो नपाएर बसेका हो कि के हो, फुपू भान्साबाट कराउँथिन्। अनि हामी गति बढाउन बाध्य हुन्थ्यौँ। कसैले भाँडा माझ्ने, कसैले पखाल्ने, कसैले सफा भएका भाँडा दगुरेर भित्र पुर्याउने। हामीलाई काम भ्याइ नभ्याइ थियो। लोग्ने मानिसलाई भने पर्खँदैको शास्ति, पर्खनु पर्थ्यो तर काम सघाउनु हुँदैन थियो। बेलामा भाँडा नपुगे हप्काउन मिल्थ्यो, तर जुठेल्नुमा गएर भाँडा नै लोग्ने मानिसले माझ्न कसरी मिल्थ्यो र। दुलान भएपछि घर सुनसान जस्तै बनेको थियो। गाउँले दिदीबहिनी भाउजू बुहारी सबै खाना खाएर आफ्ना घरमा गए। आमाले सबैलाई चाँडै चाँडै आफ्नो घरको काम सकेर हाम्रो घरमा जम्मा हुन भन्नुभयो। दिउँसीदेखि हाम्रो घरमा रत्योली खेल्ने तर्खर हुन थाल्यो। कसैले मादल ल्याए, कसैले मुजुरा त कसैले नाच्दा गोडामा लगाउने घुङ्रु। लोग्ने मानिस विहीन गाउँमा दिदीबहिनीहरूले एक किसिमको बन्धनबाट छुटे जस्तो अनुभव गर्दै थिए। कसैको अदब बिना बोल्न पाइने, ठूलो स्वरमा खित्का छोडेर हाँस्दा पनि डर कसैको थिएन। नारीहरूको एक छत्र साम्राज्य चलेको थियो त्यो दिन हाम्रो घरमा। बेलुका सबै गाउँले महिला भेला भएर नाच गर्न थाले, तरह तरहका गीत गाउन सुरु भयो। दुलादुलैको नयाँ जिन्दगीको शुभकामनादेखि लिएर माइतीमा चेलीले दाजुभाइ सर व्यवहार नपाएको पीडा, घरमा सासू ससुरालको दबावको व्यथा, कमाउने लोग्नेले नकमाउने स्वास्नीलाई गरेको भेदभावपूर्ण व्यवहारको फेरिस्त पोख्ने रात थियो र त्योली। कसैले हाम्री आमालाई दुलाकी आमा भनेर बुहारी आएपछि काम कजाउला भनेर मख परेकी भन्दै व्यङ्ग्यात्मक शैलीमा गीत गाए, कसैले भाउजू आएपछि अब उनको अधिकार स्थापित हुन्छ यो घरमा, तिमी लुरु लुरु अन्त जानुपर्छ भन्दै मलाई समवेदना दर्शाए। तल्लो घरे माइली भाउजू अरूभन्दा बढ्ता हँसिली थिइन्। उनलाई खुब हाँसो ठटा गर्नुपर्थ्यो। मध्यराततिर अरू महिला नाचगानमा व्यस्त रहेको बेला लुसुको भित्र पसेकी थिइन्। 15-20 मिनटमा लोग्ने मानिसले लगाउने कमिज सुरुवाल लगाएछन्, कपडाको जुत्ता चस्मा लगाएर बुढो लोग्ने मानिसको अभिनय गर्दै लौरो टेकेर आइपुगिन्। ससुराको अभिनय गर्दै नाचगान गर्नेहरूलाई उत्ताउलीहरू भनेर आरोप लगाएको अभिनय गरिन्। बिहान उठेर ससुराले उनलाई कसरी काम लगाउँछ र आफू चाहिँ कसरी ठालु हुन्छ भन्ने कुराको अभिनय गर्न थालिन्। नाच्नेहरू पेट मिची मिची हाँस्न थाले। सबैले भोगेको कुण्ठाको अभिव्यक्ति देखेर बडो घत मानी मानी धोको पुर्याइ पुर्याइ हाँसे। गाउँभरि लोग्ने मानिस थिएनन्, कसैले उताउलो भन्ने डर रहेन, त्यसैले हाँसो दबाउनु पर्ने आवश्यकता थिएन। एकैछिनपछि सुमित्र काकी जोगीको भेषमा देखा परिन्। सबैजना हाँस्दै जोगीसँग दुलाकी आमाको गोप्य सम्बन्ध रहेको व्यङ्गात्मक गीत गाउन थाले। सर्पको काँचुली मौरीको घार, दुलाह आमालाई आँगनीमा झार, खोजी खोजीले जोगी, रोजी रोजीले दुलाकी आमालाई भुँडी बगाइदिए। यही गीत दोहोऱ्याउँदै कहिले दुलाका दिदी, कहिले दुलाका बहिनी, कहिले भाउजू, कहिले माइजू सबैलाई नाच्न ल्याउनुपर्ने सन्देश गीतले दिन्थ्यो भने जोगी बनेकी सुमित्रा काकी पनि चम्की चम्की एकैकीलाई खोज्दै ल्याउँदै आफूसँग नचाउँथिन्। त्यसक्रममा दिदी, भाउजू, माइजू, फुपूहरू सबैले नाच्नै पर्थ्यो, म पनि नाचेँ। बिहान उठेदेखि रातिसम्म डराउँदै अदबमा बसेका सङ्कोचीहरू पनि रत्तौलीमा रमेका थिए। दमित भावना फुक्ने अवसर मिलेको थियो। कसैले कसैलाई केही रोकटोक गर्दैनथ्यो। जसलाई जे गर्दा रमाइलो लाग्थ्यो त्यो गर्न सक्थ्यो, तर बेला बेलामा भान्सामा बालेको बत्तीमा तेल भने थप्नु पर्थ्यो। जन्ती गएदेखि दुलै नभित्राएसम्म बत्ती निम्न हुँदैनथ्यो। त्यो जोगाउने काम महिलाहरूको थियो। वास्तवमा रमाइलो गरेको बेला बत्ती कुरिदिने हो कि होइन, बत्ती निभाउन नहुने भएकाले महिलाहरू जसरी पनि जाग्राम बसेर जोगाउनु पर्थ्यो। जाग्राम बस्ने राम्रो उपाय नाचगान हाँसो ठटा नै थियो। रत्तौली खेल्नेहरूले फेरि दुलै भित्राएपछि आफ्नो काम उसले गरिदिन्छे। रत्तौली खेल्नेहरू ठट्योली मात्र कहाँ हो र, दैनिक जीवनका गहकिला समस्या र अधिकार लेनदेनको कुरामा पनि गीतमा पोख्ने गर्थे। दुलै भित्राउने बेलामा उनीहरूले यो घरमा भित्रिने र घरबाट निस्किनेहरूको दोहोरो सङ्घर्षको बखान पनि दोहोरो पारामा व्यक्त गरे। आखिरमा घर छाडी जाने छोरीभन्दा घरमा आउने बुहारीको अधिकार स्थापित भएको अभिव्यक्ति दिन्छे। तिमी पनि यो घर छोडी जानै पर्नेछ, तिमी पनि यो घर छोडी जानै पर्नेछ, मैजाबीले अड्कलेको खानै पर्नेछ। रातभर दिनभर गाउँले दिदीबहिनीले गीत गाउँदै नाच्दै थिए। दुलै लिएर जन्ती आउने बेला भएको खबर आयो। हामी दिदीबहिनी बत्ती बालेर ढोकामा उभियौँ। भाउजूलाई सजिलोसँग भित्र आउन नदिने अभिनय गर्दै बाटो छेक्यौँ। दाजु भाउजूले पैसा दिएर हामीलाई मनाए, हामीलाई बाटो छोड्न भनियो, हामीले बाटो छोड्यौँ। एकजनाको कलशको पानी चुहाउँदै दाजु भाउजूलाई घुम्यौँ, अर्कोले अक्षतारा फूल छर्केर स्वागत गर्यौँ। भाउजूको आगमन हामीलाई आंशिक रूपमा मात्र स्वागत योग्य थियो। भाउजूलाई आफू विधिवत यस घरमा आएकाले आफ्नो अधिकार स्थापित भएको अनुभूति बढ्दै थियो होला सायद। हामीलाई वर्षौं बिताएको घर, दुःख गरेर हुर्काएका वस्तु भाउ, दस नङ्ग्रा खियाएर गरेको खेती जाति आफ्नो बाबुआमा यी सबै भरिपूर्ण हुँदाहुँदै पनि आफ्नो अधिकारमा केही कटौती भएको आभास मिल्दै थियो तथापि भन्न मिल्दैनथ्यो अरूसँग भन्न मिल्ने समय अघिल्लो रात थियो जहाँ बाबु दाजुहरू थिएनन् आफू जस्तै मैलै मैला मात्रै सबैले भोगेका र सोचेका कुण्ठा खुलस्त गर्न पाइन्थ्यो तर के गर्ने रत्योरी सधैँ आउँदैन के गर्ने नारीहरू कुण्ठा सधैँ भोग्न बाध्य छन् कुण्ठा पोख्ने दिन यदाकदा मात्र आउँछ आमाले सुत्ने बेलामा बिस्तारै मसँग भन्नुभयो पवित्र थाहा पाइस् आजबाट यो घर तेरो कम र भाउजूको धेरै हुँदैछ तर पनि धन्दा नमान तेरो घर पनि योभन्दा कम हुँदैन होला दिदीको आफ्नो घर भइसकेको छ तेरो पनि अब चाँडै घर बसाइदिन पाए मलाई आनन्द हुने थियो दाजुको भन्दा तेरो पहिला घर गरिदिने इच्छा हुँदाहुँदै पनि भाग्यले साथ दिएन तर केही छैन दाजुको विवाहपछि राम्रो हुने लेखेको पनि हुनसक्छ मैले बिना तर्क बिना प्रतिवाद एकहोरो सुनिरहेँ आमाले भनेका कुराहरू केही मैले बुझेर स्वीकारिसकेकी थिएँ केही बुझ्दै थिएँ सिक्दै थिएँ
जाऊ मैं तो बे बलि हारी
दाजुको विवाह भएको छ आठ महिना बितिसकेको थियो दाजुको विवाहको खुसी भन्दा मेरो विषयमा बुबाआमा चिन्तित हुनुहुन्थ्यो कुरा सबैतिर छोडिएको थियो कलियो लिएर आउनेको कमी पनि थिएन तर किन किन विवाहको प्रसङ्ग बलियोसँग प्रस्तुत हुन सकेको थिएन केही साइज जोडेको छैन भन्ने गर्थे कोही उसुनीमा कसको नुन पानी खाएकी थिइन् त्यो आइपुगेको छैन भन्थे एक दिन बिहानै आमाले मलाई उठाउनु भयो घर पुरा सफा सुग्घर भइसकेको थियो दिदी अघिल्लो दिन बेलुका नै माइत आइसकेकी थिए विशेष केही कार्यक्रम छ भन्ने मैले बुझिहालेँ आमासँग कुनै प्रश्न बिना म आफ्नो दिनचर्यामा लागेँ म दाँत माझ्दै गर्दा आमा मेरो पछि आउँदै हुनुहुन्थ्यो आज चाँडै नुहाई धुवाई गरेर बस पवित्र तँलाई हेर्न मानिसहरू आउँदैछन् कुरो कुनै नौलो होइन रहेछ मैले सोचे जस्तै रहेछ को कस्तो के मैले सोध्नै परेन आमाले नै बताउन थाल्नुभयो हेर छोरी असाध्यै राम्रो केटाको कुरा चलेको छ पहिले कुरा चलेको महेन्द्र शर्मा भन्ने केटाले धोका दिएको थियो नि हो त्यही गाउँको त्योभन्दा धनी त्योभन्दा राम्रो जागिर भएको केटाले तिमीलाई मन पराएको छ अरे उसले बाहिर बाहिरै कुरा बुझेर तिमीलाई विवाह गर्ने इच्छा गरेको छ अरे त्यो महेन्द्रको खलकलाई मेख मार्न पनि त्यही नजिकै तिमीलाई दिने निदो हामीले सबैले गरिसकेका छौँ बुबाले पनि त्यसै भन्नुभएको छ आज आएर कुरा पक्का पक्की गर्ने भनेका छन् नुहाइसकेर मैले कपाल कोरेँ मुखमा क्रिम लगाएँ आँखामा गाजल ओठमा लिपस्टिक र हातगोडाका औँलाहरूमा पालिस समेत छिटो छिटो लगाएँ कपालमा मेहन्दी हिजै लगाउनु नपर्ने रहेछ भन्ने कुरामा पछुतो मान्दै दिदीले छानिदिएका लुगा लगाउन के थालेकी थिएँ घरबाहिर एकपछि अर्को गर्दै दस बाह्रजना मानिस आएको देखेँ मैले एक एक गरेर सबैको अनुहार निहालेर हेरेँ एकजना कालो सुट सेतो कमिज लगाएको गोरो सामान्य युवकभन्दा अलिक असाधारण उचाइ भएको व्यक्ति हुनेवाला दुलावाला भन्ने मैले अठोट गरेँ दिदीले हतार गरेर मलाई पछाडिको कोठामा लगेर खाटमा बस्न लगाइन् उसले जे जे अराउँथिन् म त्यही त्यही गर्दै जान्थेँ एकछिनपछि आगन्तुकलाई चिया चमेना खुवाइसकेर आगन्तुक मध्ये एकजनालाई म बसेको कोठामा ल्याइयो उनको र मेरो नजर जुद्यो ऊ मुस्कुरायो मलाई चाहिँ हाँस्ने हिम्मत आएन मुन्टो न्युरी गरेर जमिनतिर हेर्न थालेँ उसले के भन्छ भन्ने कुरामा मेरो ध्यान केन्द्रित भएको थियो एक दुई मिनटसम्म कोठामा सन्नाटा छायो बिस्तारै कुराको थालनी उसले गर्यो उसलाई मेरो नारीभेरी थाहा थियो तापनि कुराको सुरुवात मेरो नाम सोधेर गरेको थियो तिम्रो नाम के हो पवित्र उसतिर नहेरी मैले उत्तर दिएँ मेरो नाम सुमनकान्त रेग्मी हो म काठमाडौँमा एउटा प्राइभेट कम्पनीमा एकाउन्टेन्टको काम गर्छु बुबा आमाले दुई चार वर्ष पहिलेदेखि मेरो विवाह गर्न कर गरिरहनु भएको थियो मैले कान लगाएको थिएन म अहिले 26 वर्षको भएँ अब चाहिँ विवाह गर्दा ठिकै हुन्छ कि झैँ लाग्यो बुबा आमालाई तिम्रा बारेमा थाहा रहेछ उहाँहरूले 8-10 दिन अघि कुरा गर्नुभयो मेरी भतिजी सङ्गीताको सहयोगमा तिमीलाई एक हप्ता अघि नै भन्ज्याङबाट आउँदै गर्दा हेरेको थिएँ कुल घरान सबै बुबा आमालाई मन परेको थियो तिमीलाई देखेपछि मैले पनि उहाँहरूलाई स्वीकृति जनाइसकेको छु तिम्रो के विचार छ बडो फुर्ती साथ नधकाइकन यति लामो एकैचोटिमा सक्यो उसले मलाई हेर्न आउँदादेखि कुराको सुरुवात गर्दा नै मलाई तिमी भनेर सम्बोधन गर्न उसले सुरु गर्यो उसले चाहेपछि विवाह हुन्छ भन्ने कुरामा ऊ विश्वस्त देखिन्थ्यो मेरो आग्रहले विवाह नहुन पनि सक्छ भन्ने कुरामा उसलाई शङ्कासम्म थिएन त्यसैले विवाह पश्चात कायम हुने मर्यादा दिन सुरु गर्यो उसले तिमी भनेर ऊ निर्धक्कसँग मलाई हेर्दै कुरा गर्थ्यो म चाहिँ ऊ जस्तो धक खोलेर बोल्न सकिरहेको थिइनँ मलाई आफ्नो बनाएर लैजाने तयारीमा ऊ थियो म न उसलाई तिमी भनेर सम्बोधन गर्न सक्थेँ न त आफूलाई उचित मर्यादा प्रदान नगरेकोमा केही प्रतिवाद नै गर्न सक्थेँ पहिलो वार्तादेखि नै उसको र मेरो सम्बन्ध हस्तक्षेप र समर्पणबाट सुरु भएको थियो ऊ हँसिरो म मलिन ऊ प्रश्न गर्थ्यो म उत्तर दिन्थेँ मानौ कि ऊ कुनै कामको लागि मेरो क्षमताको परीक्षा गर्न अन्तर्वार्ता लिइरहेको थियो उसबाट म स्वीकृत अस्वीकृत जे पनि हुने सम्भावना बराबर थियो मलाई चाहिँ उसलाई नकार्ने छुट हुन सक्छ भन्ने लागेकी थिएन, न उसले त्यस्तो सोचेको थियो, न मेरा बुबा आमाले। केही हदमा म पनि महेन्द्र शर्माले जस्तै नकार्छ कि भन्ने कुरामा चिन्तित थिएँ। मैले पनि उसलाई केही प्रश्न गरेर हुन्छ हुन्न भन्न सक्छु भन्ने आँट लिएकी थिइनँ। मेरो आग्रहमा बोलाइएको पनि थिएन। हुँदाहुँदै ऊ म बसेको नजिक नजिक सर्दै आउन थाल्यो। धेरै बेर मेरो अनुहार निहाल्न थाल्यो। म न्युरिरहेकी हुँदा उसलाई हेर्न असजिलो भइरहेको थियो। उसले आफ्नो दाहिने हात मेरो चुँडोमा राखेर मेरो अनुहार उचाल्दै मतिर हेरन भनेर आग्रह गर्यो। मैले बिस्तारै हाँसेर मुन्टो अलिक ठाडो पारेँ। पवित्रा भने भन्ने सम्बोधन गर्दै अब भन लक्की तिमी मसँग विवाह गर्न खुसी छौ, उसले प्रश्न गर्यो। मैले नकार्नुपर्ने कुनै कारण देखेकी थिइनँ। तापनि एक्कासी स्वीकृति जनाउनु उत्तालो पारा हुन्छ भनेर म नबोली बसिरहेँ। उसले चिउँडो समाजद्वारा दर्जनौ प्रश्न सोद्धा मैले कुनै टिका टिप्पणी गर्ने हिम्मत गरिनँ। न म स्वयं उसलाई उत्ताउलो भन्न सक्थेँ, न म उसको नाम काटेर कुनै प्रश्न सोध्न सक्थेँ। केही गरी मैले भनेकी भए पनि कसले त्यसतर्फ ध्यान दिन्थ्यो र लोग्ने मानिसलाई सासाना कुराकोले मूल्याङ्कन गरिदिनथ्यो। यहाँसम्म कि ऊ कुरूप नै भए पनि योग्य ठहरिन्थ्यो। लोग्ने मानिसको रूप हेरिँदैन, सिप क्षमता हेरिन्छ। राम्री देखिएर अरूलाई मन्त्रमुग्ध पार्ने काम सिप क्षमता सम्पत्तिविहीनहरूका लागि अनिवार्य आवश्यकता हो। त्यसमा पनि ऊ हेर्दा नराम्रो थिएन। मौनम सम्मति लक्षणम। उसलाई मेरो आशय बुझ्न केही गाह्रो भएन। उसले उठ्दै मेरो ढाडमा धाप मार्दै भन्यो, तिमी मन्जुर छौ होइन त, अब कुरा अघि बढाउन भनौ। म केही बोलिन, ऊ कोठाबाट बाहिर निस्कियो। पन्ध्र दिनपछि विवाहको पहिलो लगन भएको र सबैजनालाई उपयुक्त भएकाले त्यही दिन विवाह गर्ने निर्णयका साथ बुबाले केटातर्फबाट आएका आगन्तुकहरूलाई आदर साथ टिका लगाइदिनु भयो। खाना खाएर बिदाबारी हुने बेलामा एउटा अद्वैंसी मानिसले बुबालाई एकान्तमा लगेर 5-7 मिनट काने खुसी गरे। उक्त दिन मेरा बुबा आमालाई हुनसम्म खुसी लागेको थियो। ठूलै बोझ पन्छिन लाग्यो भनेर प्रसन्न देखेका थिए कि छोरीप्रतिको कर्तव्य निर्वाह गर्ने धेरै वर्षको प्रयास स्वरूप पूरा हुन लागेकामा हर्षित थिए। जे होस्, बहुत हर्षित थिए।
कार्यक्रम श्रुति सम्वेगमा भर्खरै वाचन भयो प्रभा कैनीको उपन्यास अनावृत्तको तेस्रो श्रृंखलाको। आजको वाचनमा उपन्यासकी नायिका पवित्राले एसएलसी पास गरेपछि परिवारभित्र उनको बिहा गरिदिने प्रयास गरियो। धेरै प्रयास गर्दा पनि पवित्राको लागि परिवारले ठानेको योग्य केटो भेटिएन। तर उनको दाजुले मन पराएकी केटीसँग दाजुको विवाह पनि भयो। त्यसपछि फेरि पवित्राको बिहाको लागि कुरा चल्यो र उनको बिहा गरिदिने पक्का पक्की गरिएको छ। अब के होला त, यसको लागि अर्को साताको वाचन सुन्नेछौ। हवस् त, श्रुति सम्वेकमा आज वाचन भएको उपन्यास अनावृत्त बारे तपाईँका प्रतिक्रिया वा विश्लेषण भए हामीलाई लेखेर पठाउनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, पोस्टबक्स नम्बर 6469 काठमाडौँ, र इमेल ठेगाना हो shrutiatunn.com.np। आउँदो साता आजको दिन आजकै समयमा प्रभा कैनीको उपन्यास अनावृत्तको चौथो श्रृंखला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रुति सम्वेगमा हाम्रो भेट हुनेछ। त्यसबेला हामी शिव अधिकारीको उपन्यास आखेट सुनाउनेछौ। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै अच्युत घिमिरे र म मण्टेश्वरी राज भण्डारी पनि विदा पाऊ। शुभरात्री।